यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ। म रत्नावली शर्मा। शुरूमा प्रमुख समाचार। राष्ट्र निर्माणको अभियानमा सबै एकताबद्ध भएर लाग्नुपर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीको जोड़। सबै विधि र प्रक्रिया अप्नाएरै गोकर्ण रिसोर्ट भाड़ामा दिइएको प्रधानमन्त्रीको भनाई। योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा रोजगारदातालाई कुनै बहानाबाजी गर्ने छूट नभएको उप प्रधानमन्त्री ईश्वर पोखरेलको चेतावनी। सरकारबाट विभिन्न बहानामा संघीयतालाई कमजोर गर्ने खेल भइरहेको नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाको आरोप। प्रदेश कानून निर्माण र सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने निष्कर्ष सहित अन्तर प्रदेश गोष्ठी सम्पन्न। र सोमालियाको राजधानी मोगादिशुमा कार बम विस्फोट हुँदा कम्तीमा 76 जनाको मृत्यु। प्रधानमन्त्री केपी शर्मा ओलीले सबै एकजुट भएर राष्ट्र निर्माणमा लाग्नुपर्ने बेला आएको बताउनु भएको छ। प्रेस संगठन नेपालको नवनियुक्त कार्य समितिको शपथ ग्रहण कार्यक्रमलाई हिजो प्रधानमन्त्री निवास बालुवाटारमा सम्बोधन गर्नुहुँदै नेकपाका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले जात जाति धर्म र भूगोलका नाममा हुने आन्दोलनको औचित्य सकिएकाले राष्ट्र निर्माणको अभियानमा सबै एकताबद्ध भएर लाग्नुपर्नेमा जोड़ दिनुभयो।
थुप्रै उपलब्धि राजनीतिक रूपमा हामीले हासिल गर्यौं। हाम्रै जीवनकालमा निरंकुश निर्दलीय पञ्चायती व्यवस्था थियो, निरंकुश राजतन्त्रात्मक प्रणाली थियो, त्यसलाई हामीले ढाले पहिचानको राजनीति भनेर। जात जातमा लडाई दिने, भूगोल भूगोलमा लडाई दिने, साम्प्रदायिक विद्वेषमा जनतालाई फसाइदिने, त्यस्ता प्रयासहरूको बबन्डर चल्यो। जनतालाई वास्तवमा सार्वम सत्ता सम्पन्न बनाएका छौं। हाम्रा अधिकारहरू, हाम्रा सबै कुराहरू संविधानले सुनिश्चित पनि गरेका छ। संघीय लोकतान्त्रिक गणतन्त्र हाम्रो बाटो पनि निश्चित भएको छ। अब हामीले एकताबद्ध भएर सही बाटोमा राष्ट्र निर्माणको दिशामा अगाडि बढ्नु छ। आजको आवश्यकता थियो।
प्रधानमन्त्री ओलीले सरकार प्राप्त उपलब्धिको रक्षा गर्ने र सुशासन कायम गर्दै सामाजिक न्याय सहितको समाजवादतर्फ उन्मुख भएकाले सत्य र तथ्यपरक रूपमा कलम चलाउन संचारकर्मीलाई आग्रह गर्नुभयो। प्रधानमन्त्री ओलीले जाड़ोबाट वर्षेनी हुने मानवीय क्षतिलाई ध्यानमा राखेर धेरै जाड़ो हुने गाउँ बस्तीमा कम्बल सहितको आवश्यक प्रबन्ध मिलाइएको बताउनुभयो। उहाँले सबै विधि र प्रक्रिया अप्नाएर गोकर्ण रिसोर्टलाई भाड़ामा दिएकाले भ्रमात्मक कुराको कुनै तुक नहुने उल्लेख गर्नुभयो। प्रधानमन्त्री ओलीले प्राकृतिक र मानवीय स्रोतको समुचित परिचालन गर्न सके युवाहरूको स्वदेशमै रोजगारीको ग्यारेन्टी हुने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुक समृद्धिको नयाँ युगमा प्रवेश गरिसकेको बताउनुभयो। अध्यक्ष प्रचण्डले विचार र राजनैतिक दृष्टिकोण परिवर्तनको संवाहक भएकाले मुलुकमा कम्युनिष्ट पार्टीको नेतृत्वमा नै समृद्धि सम्भव हुने धारणा राख्नुभयो।
निर्णायक कुरा भनेको विचार र एउटा राजनीतिक दृष्टिकोण नै हो। सही विचार छ भने नभएको चिज पनि प्राप्त हुन्छ, विकास हुँदै जान्छ। गलत विचार छ भने भएको चिज पनि गुम्दै जान्छ। हामी कम्युनिस्टहरूले, मार्क्सवादीहरूले सुरुदेखि विचारको लडाईँलाई प्राथमिकता दियौं, दिँदै आएका छौं। कम्युनिस्ट पार्टी नै राष्ट्रको एकतालाई सुदृढ गर्ने, राष्ट्रको स्वतन्त्रताको रक्षा गर्ने, सुदृढ गर्ने, देशको भौगोलिक अखण्डताको रक्षा गर्ने काममा नेतृत्वदायी भूमिका खेलिराखेको स्थिति छ।
अध्यक्ष प्रचण्डले प्राप्त उपलब्धिको रक्षा गर्न सही सूचनाको आवश्यक हुने भएकाले जनमत निर्माणमा सूचनाको भूमिका निर्णायक हुने बताउनुभयो। कार्यक्रममा पत्रकारितामा सक्रिय विभिन्न पत्रकारहरूलाई सम्मान गरिएको थियो। सम्मानित हुनेमा अग्निशिखा पत्रकारिता पुरस्कारबाट रेडियो नेपालका मुख्य संवाददाता प्रमोद दाहाल, हृदय चन्द्र सिंह पत्रकारिता पुरस्कारबाट निर्मला शर्मा, वीरेन्द्र कुमार शाह क्रियाशील युवा पत्रकारिता पुरस्कारबाट राजु अधिकारी झापा, वसन्त प्रताप सिंह बझाङ, सुरेन्द्र प्याकुरेल सुनसरी हुनु हुन्छ। त्यस्तै डेकेन्द्र थापा पत्रकारिता पुरस्कारबाट सुशील अर्याल गोर्खा, दीपक रिजाल धादिङ र मीना बुढाथोकी सल्यान हुनुहुन्छ भने पद्म लक्ष्मी सावित्री बस्नेत पत्रकारिता पुरस्कारबाट दमन राई खोटाङ र युनिक बिफा घिसिङ रामेछाप र रविना बोहरा बागलुङ रहनु भएको छ। उप प्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा रोजगारदातालाई कुनै बहानाबाजी गर्ने छूट नभएको बताउनु भएको छ। हिजो काठमाडौँमा संयुक्त ट्रेड युनियन समन्वय केन्द्र जेटीयूसीसीको सम्पन्न दुई दिने चौथो श्रम संसद बैठकमा उप प्रधानमन्त्री पोखरेलले सामाजिक सुरक्षा योगदान योजनाप्रति रोजगारदाताको पुरातनवादी सोच र संकीर्णता त्याग्न आग्रह गर्नुभयो। उप प्रधानमन्त्री पोखरेलले श्रम ऐन तथा सामाजिक सुरक्षा योजना कार्यान्वयन गर्न रचनात्मक जन दबावको आवश्यकता उल्याउनुभयो। यसैबीच सम्पन्न सो बैठकले कर कानूनमा परिमार्जन गरी सामाजिक सुरक्षा योजनालाई बाध्यात्मक बनाउन सरकारलाई सुझाव दिएको छ। बैठकले सन् 2020 मूल रूपमा सामाजिक सुरक्षा योजना र श्रम कानूनको प्रभावकारी कार्यान्वयनको अभियान वर्ष बनाउन आवश्यक रहेको निष्कर्ष निकालेको छ। नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्र रक्षाका लागि कंग्रेस एकजुट हुनुको विकल्प नभएको बताउनु भएको छ। धनुषाको सबै लामा प्रजातन्त्र सेनानी बलराम नायकको श्रद्धांजली सभामा हिजो सभापति देउवाले सरकारले प्रजातन्त्रमाथि आक्रमण गरेको आरोप लगाउनुहुँदै अहिले विभिन्न बहानामा संघीयतालाई कमजोर गर्ने खेल भइरहेको बताउनुभयो। कार्यक्रममा उपसभापति विमलेन्द्र निधिले कम्युनिष्ट नेतृत्वको वर्तमान सरकार सर्वसत्तावाद र अधिनायकवादतर्फ उन्मुख रहेको आरोप लगाउनुभयो। नेपाली कंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले केन्द्रीय कार्यसमितिबाट शुक्रबार बहुमतका आधारमा गरिएको निर्णय पार्टीको हित विपरीत भएको निष्कर्ष निकाल्दै सच्याउन माग गरेको छ। महामन्त्री डाक्टर शशांक कोइराला निवास महाराजगंजमा हिजो भएको वरिष्ठ नेता पौडेल पक्षधर नेताहरूको बैठकपछि संचारकर्मीसँग कुरा गर्नुहुँदै वरिष्ठ नेता पौडेलले नेतृत्वबाट एकलौटी रूपमा गरिएको निर्णयले पार्टीको हित नहुने बताउनुभयो। वरिष्ठ नेता पौडेलले महासमिति बैठकपछि संशोधन गरिएको पार्टी विधानलाई नजरअन्दाज गर्ने काम नेतृत्व तहबाटै भएको आरोप लगाउनुभयो। महामन्त्री डाक्टर शशांक कोइरालाले पार्टीभित्रको एकतामा जोड़ दिनुहुँदै बहुमतबाट गरिएको निर्णयले पार्टीलाई कमजोर बनाउने बताउनुभयो। पूर्व महामन्त्री प्रकाशमान सिंहले आन्तरिक सहमतिका पक्षमा आफूहरू प्रयासरत हुँदाहुँदै पनि पार्टी नेतृत्वबाट बहुमतका आधारमा गरेको निर्णय स्वीकार गर्न नसकिने धारणा व्यक्त गर्नुभयो। वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका पदाधिकारी र सदस्यको अनुपस्थितिमा शुक्रबार बसेको कंग्रेस केन्द्रीय समिति बैठकले पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यहरूको पदावधि एक वर्षका लागि थप गर्दै पार्टीको चौधौं केन्द्रीय महाधिवेशन 2077 फागुन 7 10 गतेसम्म काठमाडौँमा गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष 2020 सफल बनाउन सबैको साथ र सहयोग आवश्यक हुने बताउनु भएको छ। हिजो पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा पर्यटन मन्त्री भट्टराईले भ्रमण वर्ष नेपालको समग्र पर्यटकीय विकासका लागि महत्वपूर्ण बन्ने विश्वास व्यक्त गर्नुभयो। भ्रमण वर्षलाई प्रभावकारी बनाउन विदेश स्थित कूटनीतिक नियोगबाट विभिन्न कार्यक्रम सञ्चालन भइरहेको उल्लेख गर्नुहुँदै उहाँले पर्यटन प्रवर्धनका काम पनि त्यही गतिमा अगाडि बढ़ेको जानकारी दिनुभयो। हिजै पर्यटन मन्त्री भट्टराईले निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थलको निरीक्षण गरी हालसम्मको कार्यप्रगतिबारे जानकारी लिनुभयो। मन्त्री भट्टराईले विमानस्थलमा जहाज अवतरणलाई थप सहज बनाउन राख्न लागि ग्लाइड पाथका लागि आवश्यक पर्ने 104 रोपनी जग्गा अधिग्रहण बारेमा जानकारी लिनुभयो। सन् 2021 जुलाई 10 निर्माण कार्य सम्पन्न गर्ने सम्झौता भएकोमा हालसम्म 54% काम सम्पन्न भइसकेको छ। अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन आइकाओको सुरक्षा मापदण्ड अनुरूप नेपालले 70% प्रगति गरेको छ। युरोपेली संघ यूको चासो अनुरूप नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणलाई विभाजन गरी नियामक र सेवा प्रदायक निकायका रूपमा स्थापित गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ। अन्तर्राष्ट्रिय हवाई क्षेत्रमा भइरहेको अभ्यास र आधुनिक प्रविधिको प्रयोगमा पनि नेपालले कुनै कसर बाँकी राखेको छैन। नेपाल भ्रमण वर्ष 2020 शुभारम्भ हुने दिन पुस 16 गते अर्थात जनवरी 1 कैलालीको धनगढ़ीमा उत्सवको रूपमा मनाउने तयारी गरिएको छ। सुदूरपश्चिम प्रदेश स्तरीय पर्यटन प्रवर्धन समितिको बैठकले गरेको निर्णय अनुसार नेपाल भ्रमण वर्ष शुरू हुने जनवरी 1 उत्सवका रूपमा मनाउने तयारी भएको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले जनाएको छ। त्यसै नेपाल भ्रमण वर्ष 2020 सफल बनाउन राजधानीका सम्पदा सफाई गर्ने उद्देश्यले विश्व सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ क्षेत्रबाट बसन्तपुरसम्म यात्रा गरिएको छ। सफाई अभियान कर्मीको सक्रियतामा बेटर नेपालको आयोजनामा भएको पदयात्रामा 700 भन्दा बढ़ी अभियान कर्मीको सक्रियता रहेको थियो। पदयात्राको शुरूआत गर्नुहुँदै नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले स्वतस्फूर्त रूपमा सम्पदा सफा गर्ने उद्देश्यले कार्यक्रम शुरू गरिनु उत्साहजनक भएको बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन।
वाओ, रियलमै छिटो
डाउनलोड त झन् फास्ट।
हे गाइस, के छ त्यस्तो फास्ट?
एनटीसीको 4G
प्रस्तुत छ नेपालस फास्टेस्ट 4G LTE एडवान्स नेटवर्क का साथ।
यो त साच्चै नै फास्ट रहेछ।
पछिल्लो पुस्ताको NT4G LTE बिना रोकटोक 250 MBPS सम्मको डाउनलोड साथै HD मुभीजको भरपूर मजा। NT4G LTE सुचारू गर्नका लागि डायल गर्नुहोस् *444# नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचार। सातवटै प्रदेशमा कानून निर्माण र सुरक्षा व्यवस्था थप प्रभावकारी बनाउन दश बुधे निष्कर्ष निकाल्दै कानून तथा सुरक्षा सम्बन्धी अन्तर प्रदेश अनुभव आदान प्रदान गोष्ठी सम्पन्न भएको छ। हिजो विराटनगरमा पत्रकार सम्मेलन गरी गोष्ठीको निष्कर्ष सार्वजनिक गरिएको हो। सातवटै प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री सहभागी गोष्ठीले सुरक्षा व्यवस्था थप सुदृढ बनाउन संहिताको मूल्य मान्यता अनुरूप आवश्यक कानूनको व्यवस्था गर्ने समान धारणाका साथ नीति तथा सबलीकरण कार्यलाई अघि बढ़ाउने प्रादेशिक विपद व्यवस्थापनका लागि मौजूदा कानून व्यवस्थालाई थप सुदृढ बनाउने निष्कर्ष निकालेको छ। त्यसै गरी प्रदेश प्रहरी सञ्चालनका लागि सरकारको उत्तरदायी र जवाबदेही भूमिकाका लागि मुख्यमन्त्रीसँग ठोस पहल कदमी लिने गोष्ठीको निष्कर्ष रहेको प्रदेश नम्बर एकका आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले जानकारी दिनुभयो। प्रदेश नम्बर एकका आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा भएको गोष्ठीमा मन्त्रालयका सचिव, महान्यायाधिवक्ता र सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो। राष्ट्रसभाका अध्यक्ष गणेश प्रसाद तिमिलसिन्हाले राजनैतिक प्रतिस्पर्धा नगरी विकास निर्माणमा प्रतिस्पर्धा गर्नुपर्नेमा जोड़ दिनुभएको छ। पर्वतको मोदी गाउँपालिका एक भुक्ताङले स्थित नवज्योति थम माविको चार कोठी नवनिर्मित भवनको उद्घाटन गर्नुहुँदै अध्यक्ष तिमिलसिन्हाले भौतिक पूर्वाधारका योजनामा यो वा त्यो बहानामा अवरोध गर्न नहुने बताउनुभयो। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङले आफ्नो प्रदेश अन्तर्गतका सबै स्थानीय तहलाई सड़क सञ्जालले जोड्ने गरी योजना अघि बढ़ाइएको बताउनु भएको छ। लमजुङको रायनाश नगरपालिका छ धमिली कुवामा हिजो आयोजित नेपाल डाँडा तारको घाट बोराङ खोला सड़क स्तरोन्नति कार्यको शुभारम्भ गर्नुहुँदै उहाँले गण्डकी प्रदेशका प्रत्येक निर्वाचन क्षेत्र र ती अन्तर्गतका गाउँ तथा नगरपालिका गरी 85 स्थानीय तहसम्म सड़क पुर्याउने योजनाका साथ काम अघि बढ़िरहेको बताउनुभयो। कालोबजारी र कृत्रिम अभाव बढ़दै गएपछि नियन्त्रणका लागि सबैको सहयोग अपरिहार्य रहेको सरकारवालाहरूले बताएका छन्। सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको आयोजनामा शुक्रबार कञ्चनपुरको बेलोरीमा संचालित कालोबजारी तथा कृत्रिम अभाव नियन्त्रण सम्बन्धी एक दिने सचेतना कार्यक्रममा सहभागी सरकारवाला निकायका प्रतिनिधिहरूले जनचेतनाको अभावले उपभोक्ताहरू ठगिने गरेको बताउनुभयो। यसैबीच दिनानुदिन बढ़दै गरेको कालोबजारी र कृत्रिम अभाव नियन्त्रण गर्नका लागि के गर्नुपर्ला भनी हामीले कञ्चनपुरका केही व्यक्तिलाई सोधेका छौं।
दुर्गा खरेल बजार अनुगमनका कुराहरू, निर्धारित मूल्य, त्यो माल गुणस्तरीय छ कि छैन, बनेको समय र अनि त्यसको समाप्त समयहरू पनि हेर्नुपर्ने हुन्छ। त्यो नगरेसम्म त्यस्ता खालका सामानहरूबाट पनि कालोबजारी हुने, मनपरी हुने, खुला सिमानाका कारणले पनि कम मूल्यमा ल्याएर ठूलो मूल्यमा बिक्री वितरण गर्ने कार्यहरू चाहिँ रोक्न असम्भवै हुन्छ।
केशवराज जोशी, यसमा कानूनको स्पष्टता उत्तिकै जरुरी छ र साथसाथै कानून कार्यान्वयन गर्ने निकायको साथसाथै त्यसमा संलग्न कर्मचारीहरूको इमान्दारीता तदारुकता पनि त्यतिकै जरुरी छ भने उपभोक्ताहरूमा पनि यसको लागि सजगता र सचेतना उत्तिकै आवश्यक छ। सरकारवाला सबै पक्ष इमान्दार भयो, सजग भयो, सचेत भयो भनेपछि यसलाई नियन्त्रणमा ल्याउन सकिन्छ।
चित्रकला चापागाई हामीले प्रत्यक्ष देखेका छौँ, दालमा पनि मिसावटै देखेका छौँ, तेलमा पनि अहिले हेर्दाखेरि त्यहाँ जमिराखेको तेल छ। त्यो सबै हेर्दाखेरि के हुन्छ भने उपभोक्ता मात्रै सचेत भएर नहुँदो रहेछ। यसमा सरकारले पनि पहल गरेर बेला बेलामा बजार अनुगमन अवश्य हुनुपर्छ।
म बिर्खालाल विश्वकर्मा। कालाबजारी नियन्त्रणको लागि जो सरकारले बनाएका नियम कानूनहरू छन् यसको प्रभावकारी कार्यान्वयन हुनुपर्छ, सम्बन्धित निकायबाट यसको अनुगमन हुनुपर्छ र जो उपभोक्ताहरू छन् उनीहरू सचेत हुनुपर्छ। व्यापारीहरूले पनि हामी पनि एक किसिमको उपभोक्ता नै हो र हामीले चाहिँ नाफाका साथै जो उपभोक्ताहरू हामीबाट चाहिँ खरिद गरिरहेका छन् उनीहरूको ख्याल गर्नु हाम्रो कर्तव्य हो भने बुझ्नुपर्छ।
नयाँ कुमारी श्रेष्ठ ठगिराखेको थाहा छ, हुँदा हुँदा पनि हामी कहाँ भन्न जाने त, प्रशासनलाई भन्न जाने कि नगरपालिकाको जनप्रतिनिधिहरूलाई भन्न जाने कि, यो चाहिँ हामीलाई राम्रोसँग बाटो देखाइदिनु पर्यो।
रोशनलाल चौधरी, प्रशासनबाट भयो, स्थानीय जनप्रतिनिधिहरूबाट यो चाहिँ विशेष चासो राख्नुपर्ने हुन्छ। अझ भन्नुपर्दा उपभोक्ता हक संरक्षणका लागि खाद्य सुरक्षा तथा पोषण योजना जस्ता विषयमा पनि योजना नीतिगत कुराहरू पनि अलिकति ख्याल गर्नुपर्ने हुन्छ।
सुशीला लेखक, शाखा अधिकृत, बेलौरी नगरपालिका। उपभोक्ता जागरूक भएको खण्डमा कालो बजारी तथा यस्ता गतिविधिहरूलाई चाहिँ नियन्त्रण गर्न सकिन्छ र त्यो बजार अनुगमनलाई चाहिँ निरन्तरता दिने यस्ता प्रकारका गतिविधिहरू भइरहेका छन्। कालोबजारी वा सामानहरू लुकाउने, बढी मोलमा बेचबिखन गर्ने, फुड एडल्ट्रेसनका गतिविधिहरू भइरहेको छन् भने त्यसलाई चाहिँ छानबिन गरेर दोषीलाई चाहिँ कारवाहीको दायराभित्र ल्याउने र पीड़कबाट क्षतिपूर्ति दिलाउने।
केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना 2078 महाअभियानमा सहभागी हुन सबैलाई आह्वान गरेको छ। जनगणनाको तयारी र आगामी योजना विषयमा हिजो सुर्खेतको वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा विभागका निर्देशक ढुण्डीराज लामिछानेले गणनामा तथ्यगत विश्वसनीय र भरपर्दो तथ्याङ्क संकलनमा सबैको महत्वपूर्ण भूमिका रहने बताउनुभयो। विभागले मेरो गणना मेरो सहभागिता नारा तय गरी आगामी माघ 1 गतेदेखि चैत्र मसान्तसम्म नमूना जनगणना सम्पन्न गर्ने तयारी गरेको जनाएको छ। तनहुँमा गाउँ छोडेर शहर बसाई सर्ने क्रम नरोकिएपछि त्यहाँका गाउँका सामुदायिक विद्यालयहरूमा विद्यार्थीको संख्या घट्दै गएको छ। तनहुँबाट संवाददाता अशोक विश्वकर्माको रिपोर्ट।
देशका अधिकांश ग्रामीण क्षेत्रमा जस्तै तनहुँका गाउँहरूमा पनि विद्यालयमा विद्यार्थीको संख्या निकै न्यून हुन थालेका छन्। जिल्लाको शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 10 भक्कलमा रहेको जनकल्याण प्राविको कक्षा 5 जम्मा 23 विद्यार्थीहरू मात्रै अध्ययनरत रहेका छन्। कहिल्यै पनि पूरा विद्यार्थी नआउने गरेको जानकारी दिँदै विद्यालयकी शिक्षिका गंगामायल लम्साल बस्ती नै नहुँदा विद्यार्थीको अभाव भएको बताउनुहुन्छ।
भएको कारणबाट पनि होला बच्चाहरू अब अहिले आमाहरू सबै यसो कमाउने बजारतिर झर्ने त्यही कारणले होला।
जागिरे मानसिकतालाई त्यागेर सरकारले शैक्षिक विकासका लागि गरेको लगानीका बारेमा अभिभावकलाई नै बुझाउन सके मात्रै गाउँका विद्यालयको स्थितिमा सुधार हुने स्थानीय एम बहादुर नेपालीको बुझाइ छ।
पहिलो कुरो त घर दैलो गर्नुपर्छ। शिक्षकहरूले मेरो ड्युटी मात्रै हो, मैले 10-4 मात्रै हो भन्ने सोधिदिनु भयो र अभिभावकसँग एकदम रिलेसन हुनु पर्यो। राज्यको यो लगानी बास र यो विद्यार्थी सुधार्नको निमित्त हामीले के गर्नुपर्छ तपाईँहरू आइदिनुहोस् न भनेसम्म यो सुध्रिने मैले देख्दिनँ।
गाउँ गाउँमा सुविधा र विकास पुर्याएर विद्यालयमा परेको असर कम गर्ने योजनामा रहेको वडा अध्यक्ष रामचन्द्र भण्डारी बताउनुहुन्छ।
शिक्षाको क्वालिटीको कुरा गरेर गइरहेका छन्। अब त्यो गत वर्ष गएका बच्चाहरू फर्किँदै पनि छन् र हामीले क्वालिटी दिनुपर्छ। नगरले पनि साना बच्चाहरूलाई खाजाको व्यवस्था पनि गरिरहेको छ। बच्चाहरू क्वालिटी र खाना त्यसमा गर्नुपर्ने सबै प्राविधिहरू जडान गर्दै गएपछि बच्चा घट्ने छैन बढ्ने
आधारभूत आवश्यकता मध्येको शिक्षालाई विशेष महत्व दिन थालेका स्थानीयलाई सामुदायिक विद्यालयमा नै शैक्षिक गुणस्तर कायम गर्न सम्बन्धित पक्ष जागरूक बन्न सके विद्यालय र ग्रामीण क्षेत्रको मुहार फेरिन समय लाग्दैन। रेडियो नेपालका लागि अशोक विश्वकर्मा तनहुँ।
उखुको बेकौता रकम नपाएको भन्दै सर्लाहीका किसान हिजोबाट काठमाडौँको माइतीघर मण्डलामा धरना बसेका छन्। सर्लाही जिल्ला स्थित अन्नपूर्ण र महालक्ष्मी सुगर मिलले किसानलाई बेकौता रकम भुक्तानी नदिएपछि किसानहरू धरनामा बसेका हुन्। यसअघि गत जेठ 6 सर्लाही जिल्लाका प्रमुख जिल्ला अधिकारी द्रोण प्रसाद पोखरेल सहितको समस्या समाधान समितिले 2076 भदौ मसान्तभित्रमा किसानको बेकौता रकम भुक्तानी दिने निर्णय गरेको थियो। संघर्ष समितिका पदाधिकारीले पुष मसान्तसम्म पनि बेकौता रकम कम भुक्तानीको व्यवस्था नगरेमा सर्लाहीका दुवै चिनी मिल्स बन्द गर्ने चेतावनी दिएका छन्। सर्लाही जिल्लामा झण्डै 30,000 बिघा क्षेत्रफलमा उखु खेती गरिन्छ। सरकारले सालाखाला उखुको मूल्य प्रति केजी 5.36 रुपियाँ तोकेको भए पनि उखु मिल्सले किसानलाई 4.35 रुपियाँ मात्र भुक्तानी दिँदै आएका छन्। किसानको अन्नपूर्णसँग 2070 र महालक्ष्मीसँग 2075 सालदेखिको रकम बकेउता रहेको जनाइएको छ। नुवाकोटमा निजी आवास निर्माण कार्य 77% सम्पन्न भएको छ। विक्रम सम्बत 2072 भूकम्पका कारण क्षति पुगेका वा भत्किएका निजी आवासको पुनर्निर्माण नुवाकोटमा सन्तोषजनक रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ। प्राधिकरणको 5 स्थापना दिवसका अवसरमा हिजो आयोजित कार्यक्रममा निजी आवास निर्माणका काम लगभग अन्तिम चरणमा पुगेको जानकारी दिइएको छ। जिल्ला आयोजना कार्यान्वयन एकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका अनुसार नुवाकोटका 77,379 लाभग्राही मध्ये 58,894 लाभग्राहीले तेस्रो किस्ता प्राप्त गरिसकेका छन्। घर निर्माण सम्पन्न भएपछि तेस्रो किस्ताको रकम प्रदान गरिन्छ। हालसम्म 77,110 लाभग्राहीले तेस्रो किस्ता लिइसकेका छन्। यसै गरी राष्ट्रिय पुनर्निर्माण प्राधिकरण स्थापनाको 4 पूरा हुँदा तनहुँ जिल्लामा 42% निजी आवास निर्माण सकिएको छ। तनहुँमा पूर्णतर्फ 13,946, आंशिकतर्फ 1,185 गरी कुल 15,331 लाभग्राही रहेकोमा पुष 11 गतेसम्म 6,469 निजी आवास पुनर्निर्माण सकिएको जिल्ला आयोजना कार्यान्वयन एकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार तनहुँले जनाएको छ। अत्यधिक चिसो बढ़ेपछि हुम्ला जिल्लाका सातवटै गाउँपालिकामा रहेका स्वास्थ्य चौकीमा बिरामीको संख्या बढ़ेको छ। गत मंगसिर महिनाको अन्तिम सातामा परेको भारी हिमपातका कारण स्वास्थ्य चौकीमा दैनिक 45 देखि 50 जनासम्म बिरामी उपचारका लागि पुग्ने गरेको जिल्ला अस्पतालका अहेब नर भण्डारीले जानकारी दिनुभयो। लमजुङको दोर्दी गाउँपालिकाका विभिन्न गाउँमा घर घरमा धारा निर्माण भएपछि स्थानीय खुशी भएका छन्। लमजुङबाट संवाददाता सरोज विश्वकर्माको रिपोर्ट।
गाउँपालिकाको समन्वय युके एडको सहयोग र डीसीएको साझेदारीमा जिल्लास्थित महिला आपसी सहयोग केन्द्रले दुर्दीका 3 वडामा 6 खानेपानी आयोजना निर्माण सम्पन्न गरेको हो। गाउँमा खानेपानी आयोजना सम्पन्न भएसँगै घर घरमा पानी आएपछि धेरै दुःख टरेको स्थानीय दिल्ली गुरुङले बताउनुभयो।
लजामा हामीलाई कति दुःख थियो, बाल बजा हुँदा पनि अब खानाहरू धुँदा पनि खानेपानी लिन जाँदा पनि कति दुःख थियो। पन्ध्रमा जाँदाखेरि अहिले घर घरै धारा आउँदाखेरि पहिलो भन्दा पनि अहिले धेरै सुविधा भयो, धेरै खुसी भयो।
घर घरमै खानेपानी धारा बनेपछि पानी बोक्नु पर्ने समय अन्य घरैसी कामका लागि बचत भएको स्थानीयले बताएका छन्। खानेपानी आयोजना बनेसँगै पानी पर्याप्त भएकाले सोही पानीलाई करेसाबारीमा पनि उपयोग गर्न पाइएको उनीहरूको भनाइ छ। यसअघि गाउँभरिकै साझा स्रोतबाट पानीको उपयोग गर्दै आएका स्थानीयले घर घरै बाल मैत्री धारा निर्माण भएपछि खुसी व्यक्त गरेका हुन्।
यो भन्दा पहिला हाम्रो पानी र आगै हो, तर यो भन्दा अलिक छुट्टै रूपले आगो थियो, किनभने टोल टोल छुटाएर धारा थियो, र अहिले चाहिँ हाम्रो घर घरमा धारा आइसकेको हुनाले अहिले हामी यति खुसी छौँ यो प्रति एक घर घरमा धारा आएकोमा।
सार्वजनिक स्थलहरूमा सहित करिब 500 धारा निर्माण भएसँगै एक घर एक धारा अभियानमा ठूलो सहयोग पुगेको गाउँपालिकाले जनाएको छ। विभिन्न गैर सरकारी निकायको सहयोगमा खानेपानी आयोजना निर्माण सम्पन्न हुँदै गर्दा गाउँपालिकाले लिएको एक घर एक धारा अभियानले गति पाएको दोर्दी गाउँपालिकाका अध्यक्ष ओम बहादुर गुरुङले बताउनुभयो।
महिला पछि र दोर्दी गाउँपालिका बिचको समाधदारीले हाम्रो स्वच्छता एक घर एक धारा पानी खाने जुन अभियान छ त्यो अभियानमा महिला आपसी सहयोग केन्द्रले 3 वडालाई सहयोग गरेको छ।
दोर्दी 4, 5 र 8 वडामा गरी निर्माण सम्पन्न खानेपानी आयोजनाबाट 478 घर परिवार लाभान्वित भएका छन्। 1,36,72,530 रुपियाँ लागतको सो आयोजनाका लागि गाउँपालिकाको 14 लगानी रहेको छ भने स्थानीय समुदायले श्रमदान सहित 54,77,595 रुपियाँ लगानी गरेका छन्। सो बाहेकको 67,94,934 रुपियाँ डीसीए र महिला आपसी सहयोग केन्द्रको तर्फबाट लगानी भएको हो। रेडियो नेपालका लागि सरोज विश्वकर्मा लमजुङ।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। सोमालियाको राजधानी मोगादिशुको एक व्यस्त क्षेत्रमा कारमा राखिएको शक्तिशाली बम विस्फोट हुँदा कम्तीमा 76 जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा केही स्थानीय विश्वविद्यालयका विद्यार्थी समेत रहेका अधिकारीले जनाएका छन्। घटनामा कम्तीमा 70 घाइते भएको बताइएको छ। विस्फोट सोमालियाको राजधानी शहर मोगादिशुको दक्षिण पश्चिमको चोकमा भएको हो। उक्त स्थानमा सुरक्षा जाँचका लागि खड़ा गरिएको अस्थायी सुरक्षा पोस्ट र कर कार्यालय समेत रहेकाले विस्फोटमा धेरैजनाको मृत्यु भएको प्रहरीले जनाएको छ। इजिप्टमा भएका दुई भिन्न भिन्नै सड़क दुर्घटनामा 28 मृत्यु भएको छ। सुएज कानल शहरमा भएको मिनी बस दुर्घटनामा 22 मृत्यु भएको त्यहाँको सुरक्षा स्रोतले जनाएको छ। कामदार बोकेको एउटा मिनी बसलाई विपरीत दिशाबाट आएको ट्रकले ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। त्यसैगरी राजधानी कायरोमा पर्यटक बोकेका दुई बसलाई विपरीत दिशाबाट आएको ट्रकले ठक्कर दिँदा 6 मृत्यु भएको छ। अमेरिकाको लुजियाना राज्यको लेफेयत शहरमा रहेको वालमार्ट सुपरमार्केटकै छेउमा एउटा दुर्घटना हुँदा कम्तीमा 5 मृत्यु भएको छ। उक्त विमानमा सवार एक यात्रु भने बाँच्न सफल भएका छन्। विमानस्थलबाट उडानका लागि जमीन छोड्ने क्रममा विमान दुर्घटना भएको हो। अब आर्थिक समाचार।
मुलुकको प्रमुख भन्सार नाका वीरगंज भन्सार कार्यालय तथा सिर्सिया सुखा बन्दरगाह भन्सार कार्यालय वीरगंजले चालू आर्थिक वर्षको 5 80,71,35,00,000 राजस्व असुली गरेका छन्। वीरगंज नाकाबाट आयात घटेपछि वीरगंज भन्सार र सिर्सिया सुखा बन्दरगाह भन्सारको राजस्व असुली लक्ष्यभन्दा कम भएको छ। वीरगंज भन्सार कार्यालयले चालू आर्थिक वर्षको 5 65,35,08,30,000 राजस्व संकलन गरेको छ। अर्थ मन्त्रालयले वीरगंज भन्सारलाई 5 का लागि 97,52,00,000 66,16,000 असुलीको लक्ष्य तोकेकोमा लक्ष्यको 66% मात्र राशो संकलन भएको बिरगंज भन्सारका सूचना अधिकारी विमल शाहले जानकारी दिनुभयो। त्यसै गरी सिर्सिया सुक्खा बन्दरगाह कार्यालयले मंगिर महिनासम्म 16,36,27,43,000 रूपियाँ लक्ष्य भन्दा 10% कम राशो उठेको सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठले जानकारी दिनुभयो। धितोपत्र बजारमा यो साता शेयर कारोबार मापक परिसूचक नेप्से घट्दो क्रममा रह्यो। साताभर कुल 175 कम्पनीहरूका 85,95,531 किता शेयरहरू 2,81,88,92,000 मूल्यमा किनबेच भएका छन्। साताको पहिलो दिन धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक 0 अङ्कले सुधार भएको थियो। सोमबार नेप्से 17.77 बिन्दुले बढेर 1,168.58 बिन्दुमा पुग्यो भने बिहिबार नेप्से परिसूचक पुनः ओह्रालो लाग्यो। पछिल्लो समय नेपाल सिमेन्टमा आत्मनिर्भर भएको छ। नेपालमा 1,50,00,000 टन सिमेन्ट उत्पादन भइरहेको सिमेन्ट उत्पादक संघ नेपालले जनाएको छ। नेपालमा हाल 61 उद्योगहरूबाट सिमेन्ट उत्पादन भइरहेको हो। ती मध्ये केही उद्योगले आफै क्लिङ्कर नै उत्पादन गरेर बिक्री समेत गरिरहेका छन्। अर्घाखाँची सिमेन्ट उद्योगले 3,000 मेट्रिक टन सिमेन्ट र 3,000 मेट्रिक टन क्लिङ्कर उत्पादन गरिरहेको जनाएको छ। उद्योगका संचालक पशुपति मुरारकाले बजारमा सिमेन्टको माग नबढेका कारण उद्योग 50% क्षमतामा मात्रै सञ्चालन भइरहेको जानकारी दिनुभयो। सहमति अनुसार उखुको विक्रेता रकम नपाएको भन्दै सर्लाहीका किसानहरूले शनिबार काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। सर्लाही जिल्लाका प्रमुख जिल्ला अधिकारी द्रोण प्रसाद पोखरेलको समस्या समाधान समितिले 2076 साल भदौ मसान्त भित्रमा किसानको सम्पूर्ण विक्रेता रकम भुक्तानी दिने निर्णय गरेको थियो। सर्लाही जिल्लामा झण्डै 30,000 बिघा क्षेत्रफलमा उखु खेती हुँदै आएको छ। सर्लाही जिल्लाका 20,000 किसानले अन्नपूर्णसँग 50 करोड़ र महालक्ष्मी सुगर मिलसँग 21 करोड़ गरी कुल 71 करोड़ रकम बकेउता रहेको समितिका सचिव हरिश्याम रायले जानकारी दिनुभयो।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लीग पीपीएल टी20 क्रिकेट प्रतियोगिताको उपाधि चितवन राइनोजले उचालेको छ। कास्कीको पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा विराटनगर टाइटन्सलाई 32 रनले पराजित गर्दै पारस खड्काको कप्तानीमा रहेको चितवनले उपाधि सहित 27,00,000 रूपियाँ पुरस्कार प्राप्त गर्यो। उपविजेता विराटनगरले 10,00,000 रूपियाँ पुरस्कार पाएको छ। खेलमा टस जितेर विराटनगरले फिल्डिङ रोजेपछि साबिक उपविजेता चितवनले पूरै ओभर खेल्दै 5 विकेटको नोक्सानीमा 202 रन को विशाल योगफल तयार गरेको थियो। प्रतियोगिताको उपाधिका लागि 203 रनको विजय लक्ष्य पछ्याएको विराटनगर निर्धारित ओभरमा 7 विकेट गुमाउँदै 170 रनमा समेटियो। विराटनगरका लागि शुरूआती ब्याट्सम्यान मोहम्मद जैद आलमले 48 बलमा 57 रनको अर्धशतक तथा कप्तान प्रदीप ऐरीले 25 बलमा 36 र पुनित मेहराले 13 बलमा 32 रन जोडे पनि टोलीलाई जिताउन भने असमर्थ रहे। चितवनका करण केसीले आफ्नो 4 ओभर बलिङ गर्दै 36 रन खर्चिएर सर्वाधिक 3 तथा सन्नी पटेलले 2 र रोहन मुस्ताफाले 1 विकेट लिए। चितवनका लागि रोहन मुस्ताफाले 50 रन र अनिल शाहले 50 रन बनाउँदै अर्धशतक पूरा गरे। चितवनका करण केसीले अभिजित 26 तथा कप्तान खड्काले 25 रनको योगदान दिए। चितवन र विराटनगर सहित साबिक विजेता पोखरा पल्टन, बुटवल ब्लाटर्स, काठमाडौँ गोल्डेन्स वारियर्स र एक्सपर्ट धनगढ़ी ब्लूज गरी देशका विभिन्न 6 शहरका 6 टोलीले प्रतियोगितामा सहभागिता जनाएका थिए। काठमाडौँमा जारी शहीद स्मारक ए डिभिजन लीग फुटबल प्रतियोगिता अन्तर्गत शनिबार भएको खेलमा 3-स्टार क्लबले लगातार 2रो जित हासिल गरेको छ। दशरथ रंगशालामा विभागीय टोली एपीएफलाई 1-0 गोल अन्तरले हराउँदै 3-स्टारले 2रो जित दर्ता गर्यो। 3-स्टारका लागि खेलको 15 मिनटमा अनन्त तामाङले गरेको गोलै जितका लागि निर्णायक बन्यो। एपीएफले केही गोलका सुन्दर अवसर सृजना गरे पनि 3-स्टारका गोल रक्षकले रोकिदिए। 3 खेलमा 7 अङ्क जोडेको 3-स्टार 2रो स्थानमा छ भने 6 अङ्क सहित मछिन्द्र 3रो र मनाङ मर्स्याङ्दी प्रतियोगितामा 9 अङ्क सहित शीर्ष स्थानमा रहेको छ।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो राजेन्द्र विक्रम शाही। अब मौसम। आज देशभर मौसम सफा रहे पनि तराई क्षेत्रमा कुहिरो लाग्ने क्रम जारी रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 16.3 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 1 डिग्री सेल्सियस, अहिले बिहानको सापेक्षिक आर्द्रता 100%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 15 देखि 17 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:54 भयो भने सूर्यास्त भरे साँझ 5:18 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्र निर्माणको अभियानमा सबै एकताबद्ध भएर लाग्नुपर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीको जोड़। सबै विधि र प्रक्रिया अप्नाएरै गोकर्ण रिसोर्ट भाड़ामा दिइएको प्रधानमन्त्रीको भनाई। योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा रोजगारदातालाई कुनै बहानाबाजी गर्ने छूट नभएको उप प्रधानमन्त्री ईश्वर पोखरेलको चेतावनी। सरकारबाट विभिन्न बहानामा संघीयतालाई कमजोर गर्ने खेल भइरहेको नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाको आरोप। प्रदेश कानून निर्माण र सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने निष्कर्षसहित अन्तरप्रदेश गोष्ठी सम्पन्न। र सोमालियाको राजधानी मोगादिशुमा कार बम विस्फोट हुँदा कम्तीमा 76 जनाको मृत्यु। सुन्दै हुनुहुन्थ्यो रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।